الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، واستعينوا بالصبر والصلاة. وعن أبي هريرة وعن أنس بن مالك رضي الله تعالى عنه مالك قال قال رسول الله صلى الله عليه وسلم: من صلى الله 40 يوما في جماعة يدرك التكبيرة الأولى كتب له براءتان، براءة من النار وبراءة من النفاق. رواه الترمذی. نبی اکرم صلی اللہ علیہ وسلم کا ارشاد مبارک ہے کہ جو شخص 40 دن اخلاص کے ساتھ اس طرح ایسی طرح نماز پڑھے کہ تکبیر اللہ فوت نہ ہو تو اس کو دو پروانے ملتے ہیں، ایک پروانہ جہنم سے چھٹکارے کا، دوسرا نفاق سے بری ہونے کا. یعنی جو اس طرح 40 دن اخلاص سے نماز پڑھے کہ شروع ہی سے امام کے ساتھ شریک ہو، اور نماز شروع کرنے کی تکبیر جب امام کہے تو اسی وقت یہ بھی نماز میں شریک ہو جائے، تو شخص نہ جہنم میں داخل ہوگا نہ منافقوں میں شمار ہوگا. منافق وہ لوگ کہلاتے ہیں جو اپنے آپ کو مسلمان ظاہر کر لیکن دل میں کفر رکھتے ہیں، اور 40 دن کی خصوصیت بظاہر اس وجہ سے ہے کہ حالات کے تغیر میں 40 دن کو خاص دخل ہے. چنانچہ آدمی کے پیدائش کی ترتیب جس حدیث میں آئی ہے اس میں بھی 40 دن تک نطفہ رہنا، پھر گوشت کا ٹکڑا 40 دن تک، اسی طرح 40 40 دن اس میں تغیر کا فرمایا. اسی وجہ سے صوفیہ کے یہاں بھی چلہ خاص اہمیت رکھتا ہے. کتنے خوش قسمت ہیں وہ لوگ جن کی برسوں کی تکبیر اللہ فوت نہیں ہوتی. یہ حضرت مولانا زکریہ صاحب رحمۃ اللہ علیہ کے فضائل نماز سے مطلب ایک حصہ پڑھا گیا ہے. اس میں تکبیر اللہ کے بارے میں یہ بات ارشاد فرمائی گئی ہے کہ تکبیر اللہ اگر کسی کی فوت نہ ہو 40 دن تک مسلسل، یعنی اس میں درمیان میں کوئی ایسے نماز نہ آئے جس میں تکبیر اللہ فوت ہو جائے، تو اس کو دو پروانے ملتے ہیں، ایک جہنم سے چھٹکارے کا اور دوسرا نفاق سے بری ہونے کا. ابھی یہ مفتی صاحب دامت برکاتہم نے بھی فجر کی نماز کے بارے میں بہت زور دیا. تو اگر کوئی یہ چلہ کر لے تو اس کے ماشاءاللہ دو فائدے سامنے آئیں گے. ایک تو یہ بتایا فرمایا جیسے فرمایا کہ دو پروانے ملیں گے، دوسرے یہ کہ 40 دن تک انسان جس عادت پر رہے تو وہ انسان کی عادت میں بہت بڑی تبدیلی لاتا ہے. تو اس طریقے سے جماعت کی نماز کی ماشاءاللہ ایک پکی عادت ہو جائے گی. الحمدللہ ہمارے بعض ساتھیوں نے ماشاءاللہ اس کو کیا تو اللہ تعالیٰ نے ان کو ایسے قبول فرمایا کہ اب وہ تکبیر اللہ مسلسل ان کی ماشاءاللہ نہیں فوت ہو رہی ہے. یہ بات ماشاءاللہ اللہ کا شکر ہے بعض حضرات کو اللہ تعالیٰ نصیب فرما دیتے. تو یہ اگر ہم لوگ بھی اس طرح کر لیں کہ یہ چلہ کر لیں تو انشاءاللہ یہ جو مفتی صاحب نے جتنی بھی باتیں فرمائی ہیں انشاءاللہ ان سب کے اوپر خود بخود عمل ہو جائے گا کہ یہ چلہ اگر ہم کر لیں. اور اس میں کوشش کرے کہ جو باجماعت نماز ہے وہ مسجد میں پڑھی جائے. بعض لوگ اس طرح کرتے ہیں کہ چونکہ چلہ پورا کرنا ہوتا ہے تو ادھر ادھر سے بعض دفعہ لوگوں کو اکٹھا کر کے 2-3 اور اس کے ساتھ اپنے چلہ پورا کر لیتے ہیں. ٹھیک ہے، چلہ پورا ہو جاتا ہے، لیکن وہی والی بات ہے کہ جو مسجد والے جو باجماعت چلہ ہے جس میں خاص تبدیلی آتی ہے وہ پھر نہیں ہو پاتا. تو بہرحال یہ ہے کہ ہم لوگ اس پہ عمل کر سکتے ہیں، اللہ جل شانہ ہم سب کو عمل کی توفیق عطا فرمائے. ایک دوسری بات یہ ہے کہ اس میں یہ تو ماشاءاللہ عظیمت کی بات ہے. اب ایک اور بات اس طرح آتی ہے کہ انسان کہ جماعت کسی بھی حالت میں فوت نہ ہو تو اس کا ایک یہ حدیث شریف ہے، عن ابی ہریرہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم: من توضأ فأحسن وضوء ثم راح فوجد الناس قد صلوا آتا اللہ مثل اجر من صلاها وحضر لا ينقص ذلك من اجورهم. رواه ابو داود. نبی کرم صلی اللہ علیہ وسلم کا مبارک ارشاد ہے کہ جو شخص اچھی طرح وضو کرے پھر مسجد میں نماز کے لیے جائے اور وہاں پہنچ کر معلوم ہو کہ جماعت ہو چکی تو بھی اس کو جماعت کی نماز کا ثواب ہوگا، اور ثواب کی وجہ سے لوگوں کے ثواب میں کچھ کمی نہیں ہوگی جن نے جماعت سے نماز پڑھی. بعض دفعہ ایسا ہوتا ہے کہ شیطان جو ہے نا اس طرح کر لیتا ہے، ذہن میں ایسے لبات لے آتا ہے کہ بس اب جماعت ہو چکی ہوگی تو اب جانے کی ضرورت نہیں ہے. تو اس میں سعدی شریف میں یہ کوئی کہ شک کا جو فائدہ ہے उसको उठाने के बारे में गोया के तरीका बताया गया कि हम लोग शक का फायदा उठाएं मुस्बित अंदाज में, बजाय इसके कि हम शक का मतलब जनों नुकसान उठाएं और कहें कि अभी तो नमाज हो चुकी हुई तो बस फिर घर में पढ़ लें। नहीं, हम मुमकिन है, मतलब यह कि इंसान को बज दफ़ा यानी हो जाती है, रुकावट हो जाती है, इमाम लेट पहुंचता है या कोई और बात हो जाती है, तो मुमकिन है कि नमाज अभी नहीं हुई। अब जितना भी इंसान का शक मुमकिन है उस वक़्त तक इंसान के लिए ये फैसिलिटी अवेलेबल है कि वो घर में नमाज ना पढ़े और मस्जिद में जाए तो इंशाल्लाह उनको मस्जिद में नमाज का अजर, नमाज पढ़ने का अजर मिल जाएगा। इन चीज़ों पे यकीन करना ये बहुत बड़ी दौलत है। असल में हम लोग सुन लेते हैं और एक कान से और दूसरे कान से उड़ा देते हैं। यहाँ पर अगर किसी को यकीन हो तो कितने फैसिलिटीज़ हैं, कितने फ़ायदे मतलब इनसे हम हासिल कर सकते हैं। ये अल्लाह का किस कदर इनाम एहसान है कि महज कोशिश और सही पर भी जुमात का सवाब मिल जाता है, गो जुमात न मिल सके अल्लाह के दिन पर भी हम लोग खुद ही ना लें तो किसी का क्या नुकसान है। हाँ, मतलब यह है कि हम लोग खुद मेहनत ना करें। और इससे ये मालूम है कि महज इस कटके से कि जुमात हो चुकी होगी मस्जिद में जाना मलतवी करना ये ठीक नहीं है। अगर जाकर मालूम हो कि हो चुकी है तब भी सवाब मिल जाएगा, अलबत्ता अगर पहले से यकीन मालूम हो जाए कि जुमात हो चुकी है तो फिर मजाक नहीं। ऐसा होता है कि मुख्तलिफ मस्जिदों में मतलब जैन नमाजों के औकात बाज़ दफ़ा मुख्तलिफ होते हैं, बिलखसूस सफ़र में जब इंसान जाता है तो किसी मस्जिद में पता नहीं चलता कि वहाँ पर कितने बजे नमाज होगी। हाँ जी, मतलब ज़ाहिर है वो तो रास्ते में मालूम नहीं होता। अब आपने गाड़ी खड़ी की अंदाज़न कि फलां मस्जिद में अभी नमाज नहीं हो चुकी होगी और वहाँ जाकर देखा कि हो चुकी है, सुभान अल्लाह, आपको मुफ्त में जुमात का सवाब मिल गया। इसी कोशिश की बुनियाद पर, ताकि जो है ना मतलब ये कि आप इसको मिस ना करें। तो गोया कि जुमात का इस्तेमाल इतना ज़्यादा है, देखें ना बार बार जो आता है कि इसमें किस तरीके से भी हम लोग मिस ना करें, बल्कि इसके लिए हर वक्त ये बात मतलब यानी कोशिश करनी चाहिए कि किस न किस तरीके से हमें मस्जिद की नमाज मिल जाए, जुमात का सवाब मिल जाए। अल्लाह जल्ला शानु अपने फजल करम से हमें इन बातों पर अमल करने की तौफीक अता फरमा दे। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अस्सलातु वस्सलाम अला खातमिन नबीयिन। अल्लाहुम्मा इहदिनास सिरातल मुस्तकीम सिरातल लजीना अन'अमत अलैहिम गैर मग़दूबी अलैहिम वला दालीन। रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना वहब लना मिन लदुनका रहमतन इन्नका अन्तल वहाब। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून। सलामुन अलैल मुरसलीन।